FM, Radio Bheri FM,
Radio Bheri FM, Antana Betuplo Cha, Vexi Duituplo, Sat Megahertz. पश्चिम सुर्खेतको बराहताल गाउँपालिकामा एक व्यक्तिले आफ्नो दाजुको बन्जरो प्रहार गरी हत्या गरे, घटनाको थप अनुसन्धान हुँदै
रेल मार्ग सम्भाव्यता र ढिन्न सुरुङ मार्ग बनाउन सहयोग गर्ने चीनको प्रतिबद्धता, बीसबुदे सम्झदारी पत्रमा सुर्खेत हिल्सा सड़क परेन,
जापानमा 60 वर्ष यताकै शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या 23 पुग्यो, 17 बेपत्ता,
र भूटानमा जारी 15 वर्ष मुनिको महिला साफ च्याम्पियनशिप फुटबलमा नेपाल र भूटान बीचको खेल बराबरीमै रोकियो। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार। तपाई हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
हेरी खबरको साथमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड,
नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी।
अब खबर विस्तारमा। पश्चिम सुर्खेतको बराहताल गाउँपालिकामा एकजना व्यक्तिले आफ्नै दाजुको हत्या गरेका छन्। बराहताल गाउँपालिका वडा नम्बर 4 कुटा बस्ने 36 वर्षका टीकाराम राजीले आफ्नै दाजु 48 का हस्त बहादुर राजीलाई बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। घरायसी विवादका कारण भाइले बन्चरोले टाउकोमा हान्दा घाइते भएका हस्त बहादुरको उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले टीकारामलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ।
नेपालको दुई दिने राजकीय भ्रमण सकेर चिनिया राष्ट्रपति सी जिनपिङ स्वदेश फिर्ता हुनु भएको छ। उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै पुगेर विदाई गर्नुभयो। राष्ट्रपति सीले समकक्ष विद्यादेवी भण्डारीका साथै प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रतिपक्षी दल नेपाली कंग्रेसका शेरबहादुर देउवा लगायतसँग भेट गर्नु भएको छ। राष्ट्रपति सीले नेपालसँग बढी भन्दा बढी व्यापार नाका खोल्न तयार रहेको भन्दै नेपालको जीवनस्तर उकास्न 56 अर्ब रुपियाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। उहाँले नेपालमा रेल मार्ग सम्भाव्यता अध्ययन र सुरुङ मार्ग बनाउन पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
श्री स्वदेश फर्कनु अघि दुई देशबीच भएको उच्च स्तरीय वार्तामा रेल र सुरुङ मार्ग लगायतका 20 समझदारी पत्रमा हस्ताक्षर भएको छ। नेपाल सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको नेतृत्वमा भएको वार्तामा 18 समझदारी पत्र र 2 लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ। चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएको वार्तामा सुरुङ निर्माण, सीमा सुरक्षा लगायतका विषयमा सम्झौता भएको हो। समझदारी पत्र विशेष गरेर पूर्वाधार विकासमा केन्द्रित रहेको छ भने स्वास्थ्य, शिक्षा, कृषि, उद्योग, पर्यटन र लगानीका क्षेत्रमा विभिन्न विषयमा समझदारी भएको हो। राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोग बीच लगानी परियोजनाको प्रवर्धन र उत्पादनमूलक क्षमताका समन्वयको लागि समझदारी भएको छ। यस्तै चीन नेपाल अन्तर्देशीय रेल परियोजनाको सम्भाव्यता अध्ययनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालय बीच समझदारी भएको छ। टोखा छहरे सुरुङ मार्ग निर्माण, रसुवागढी काठमाडौँ तातोपानी काठमाडौँ सड़क स्तर उन्नति, मदन भण्डारी विश्वविद्यालय लगायतका विषय पनि समेटिएका छन्। यसै गरी सगरमाथा संरक्षणका लागि समन्वय गर्ने लगायतका समझदारी पनि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाल चीन बीच भएको बीसबुदे सम्झदारी पत्रमा कर्णाली प्रदेशको लाइफलाइनका रूपमा अघि बढाउन खोजिएको 403 किलोमिटर लामो सुर्खेत हिल्सा सड़क भने परेको छैन। चीन सरकारको स्वामित्वमा रहेको कम्पनीले 10 महिना लगाएर तयार पारेको अध्ययन प्रतिवेदन गत साउनमै प्रदेश सरकारलाई बुझाइसकेको छ। प्रतिवेदनमा यो सड़क निर्माणको लागि 64 अर्ब रुपियाँ लाग्ने र 6 वर्षमा काम सकिने प्रारम्भिक अनुमान गरिएको छ। चीनको तिब्बत र भारतको उत्तर प्रदेशसँग जोडिएको यो बाटोले कर्णालीका साथै प्रदेश नम्बर 5 पनि समेटिनेछ। यसैबीच हाम्रा साथी केशव ढकालले कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुण्य प्रसाद रेग्मीलाई चीन र नेपाल बीच भएको बीसबुदे सम्झदारीबाट कर्णाली प्रदेशले के पायो त भनेर सोध्नु भएको छ।
हामीले कर्णाली प्रदेशको माननीय मुख्यमन्त्रीको नेतृत्वमा योजना आयोगको टिम, कर्णाली प्रदेश योजना आयोगको टिम र प्रतिनिधि सभाका माननीय सदस्य शक्कबहादुर लामा सहित हामी पाँचवटा मन्त्रालयमा महामहिम राष्ट्रपति सी जिनपिङको भ्रमण अगाडि पाँचवटा मन्त्रालयमा गएर हाम्रो एक सूत्रीयमा अहिले चाहिँ सुर्खेत हिल्साको बाटोलाई चाहिँ प्रस्ताव गरियोस् भने उहाँहरूले प्रस्तावमा राख्नुभयो र निकट भविष्यमा यसको प्रक्रिया अगाडि बढ्ने हामीले अपेक्षा राखेका छौँ र यसलाई चाहिँ चिनले पनि सकारात्मक लिएको चाहिँ बुझिएको।
तर यो जुन बिस बुधे समझदारी पत्रमा यो कुरा उल्लेख गरिएन, यसलाई यो भ्रमणमा कर्णाली प्रदेशले फाइदा लिने गरी त्यस्ता कुनै समझदारी भएको त पाइएन नि होइन?
होइन, यहाँले चाहिँ नि अब त्यो 20 बुझा तत्काल गरिएको कुरा भयो होइन, अलिकति चाहिँ उहाँको वाणिज्य मन्त्रालय राम्रो अर्थ मन्त्रालयको बिचमा एउटा टास्क फोर्स बनाउने भन्ने कुरा पनि छ होइन। अब यस्ता कनेक्टिभिटीका कुराहरूलाई कुन मोडालिटीमा गर्ने भन्ने कुरा चाहिँ त्यो टास्क फोर्सले अध्ययन गरेर अनि त्यसलाई अगाडि बढाउने, खास गरेर यो यो देश चाहिँ अब भूपरिवेष्टित होइन कि भूजडित बनाउने, ल्यान्ड लिङ्क गर्ने भनेको त बाटो नै हो होइन, रेलमार्ग र सडक मार्ग नै हुन्, अनि यी कुरालाई चाहिँ नि चिनले खास गरी उत्तरी नाकाहरूमा जोडिने उत्तर दक्षिण हाम्रा बाटाहरूलाई चाहिँ महत्त्वको रूपमा लिएको छ र यो चाहिँ अहिले यो 20 परेन भन्दैमा चाहिँ नपरेको भन्ने होइन, यो अलिकति चाहिँ बाँकी रहेको कुराहरूलाई पनि छलफल गरेर टुङ्ग्याएर अगाडि बढाउने प्रक्रियामा छ भन्ने बुझिनु पर्यो।
चिनिया राष्ट्रपतिज्यूले उहाँको सम्मानमा आयोजना गरिएको रात्रि भोजमा पनि भन्न चाहिँ भन्नुभएको छ, उहाँले व्यापारिक नाका खुलाउनका लागि सकेसम्म पहल गरिनेछ भनेर। अब त्यसबाट हामीले के अपेक्षा गर्न सक्छौँ, कुन कुन कर्णाली प्रदेशसँग जोडिएका कुन कुन नाकाहरू खुल्न सक्ने सम्भावना रहला? त त्यसो भए
हामीले माग गरेको त अहिले त्यसै एउटा हिंसा हो, किनभने अरू नाकाहरूमा अहिले उतापट्टिको भना बस्ती छैन कहीँ पनि होइन, चिनले चाहिँ त्यो आफ्नो बस्तीलाई पनि विचार गर्छ, हाम्रो हिंसाको चाहिँ उता ताक्लाकोटको उनीहरूको बस्ती पनि भएको हुनाले व्यापार चाहिँ तपाईँको हालसाल आजभोलि पनि व्यापार चाहिँ चलिरहेको हुनाले त्यो नाकालाई हामीले चाहिँ पहिला त्यहाँबाट सुरुवात गरौँ, त्यसपछि हाम्रो नाके नाङ्ला र चाहिँ धोमरिन छँदैछ होइन पहिलो, किनभने स्टेप बाई स्टेप एउटाबाट हामीले चाहिँ सुरु गऱ्यौँ भने चाहिँ अरूलाई सजिलो होला भनेर हामीले अहिलेलाई सम्झौता अगाडि बढाउनलाई एउटा मात्रै माग राख्या हो र त्यसमा नेपाल सरकार पनि एकदमै सकारात्मक र चिनिया चाहिँ तर्फबाट पनि यसतर्फ चाहिँ सकारात्मक कुरा चाहिँ हामीले बुझेका छौँ।
यहाँले चाहिँ सकारात्मक भन्नुभयो, तर जसरी सुर्खेत हिल्सा सडकको चिनिया सरकारकै स्वामित्वमा रहेको टोलीले अध्ययन 10 लगाएर अध्ययन प्रतिवेदन पनि सरकारलाई बुझाइसकेको छ होइन, यो कुरा नसमेटिनुमा अहिले कतै गम्भीरतापूर्वक यसलाई नलिएको चीन सरकारले अथवा नेपाल सरकारले नै भन्ने
के छ भने फन्डिङ मोडालिटीको टुङ्गो लागेको छैन होइन, हामीले यसलाई चाहिँ इपिसिएफ मोडलमा जानुपर्छ भनेर चाहिँ त्यसमा प्रस्ताव गरिएको छ, त्यसको बारेमा अर्थ मन्त्रालय र चिनको वाणिज्य मन्त्रालय, चिन सरकार र नेपाल सरकारको बिचमा अलिकति गृह कार्य हुन बाँकी रहेकोले त्यो राखेको हुनुपर्छ भन्ने हामीलाई लागिरहेको छ, तर जोरदारसँग चाहिँ नेपाल सरकारले यसलाई चाहिँ कर्णाली प्रदेशको यो लाइफलाइन भएको हुनाले नेपाल सरकारले पनि यो प्रस्तावलाई एउटा महत्त्वको रूपमा चाहिँ प्राथमिकताको रूपमै राखिरहेको छ र चिनिया सरकारबाट पनि हामीले बुझेअनुसार चाहिँ नि यो सकारात्मक चाहिँ नि प्रस्ताव हो भन्ने चाहिँ हामीले खबर पाएका छौँ, नत्र भने कर्णालीवासीको लागि ठुलो अन्याय हुन्छ राज्यबाट र चिनिया चाहिँ तपाईँको सद्भावमा पनि हामीले अलिकति शङ्का गर्नुपर्ने स्थिति चाहिँ सिर्जना हुन्छ, त्यसैले यो कुरा चाहिँ राम्रोसँग नेपाल सरकार र चिनिया सरकारबाट महसुस भएको कुरा हो।
यो नाका चाहिँ खुल्यो, यो सडक चाहिँ बन्यो भने त्यसो भए कर्णाली प्रदेशलाई के फाइदा हुन्छ त एकदम आम नागरिकले बुझ्ने गरेर बुदागत रूपमा भन्दा?
होइन, नम्बर एक त तपाईँको चाहिँ त्यो पर्यटनलाई यसले चाहिँ नि अब हाम्रो मानव सरोवरसँग चाहिँ हाम्रो कर्णाली नदीको सभ्यता जुन जोडिएको छ होइन, भारतीय तीर्थयात्रीहरू अहिले जुन घुमेर रसुवा भएर जानुपर्ने आफ्नो प्लेनबाट महँगो भाडाबाट चाहिँ तपाईँको त्यहाँ पुग्नुपर्ने जुन अवस्था छ, यसलाई सहज बनाउने बित्तिकै तीर्थयात्रीहरू अथवा चाहिँ नि पर्यटकहरू चाहिँ ठुलो चाहिँ तपाईँको भविष्य भएको हुनाले त्यसबाट हाम्रो कर्णाली प्रदेशको अर्थतन्त्रमा त्यसले ठुलो टेवा पुर्याउँछ। अर्को कुरा व्यापार व्यवसाय पनि सडक नै ठुलो कुरा हो, उद्योग धन्दाको लागि पनि सडक नै ठुलो कुरा हो। अब हामीलाई हाइड्रो पावरको ठुलो सम्भावना छ, तर राम्रो सडक नभएसम्म हाइड्रो पावरको चाहिँ लगानी भित्रिँदैन होइन। त्यसैले यसले सबै चिजलाई आकर्षण गर्छ कि, अनि यसको महत्व बुझेर नै हामीले चाहिँ एक सूत्रीय माग अहिले कर्णाली प्रदेशको तर्फबाट एउटा मात्रै प्रस्ताव चाहिँ हामीले पेश गरेका हो।
उहाँ हुनुहुन्थ्यो कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुण्य प्रसाद रेग्मी भेरी खबरसँग कुराकानी गर्दै। हामीसँग छिमेक सुरेफेरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले पश्चिम सुर्खेतको ब्राहताल गाउँपालिकामा एक व्यक्तिले आफ्नै दाजुको बञ्चर प्रहार गरी हत्या गरे, घटनाको अनुसन्धान हुँदै। रेल मार्ग सम्भाव्यता अध्ययन र सुरुङ मार्ग बनाउन सहयोग गर्ने चीनको प्रतिबद्धता, बीस बुधे सम्झदारी पत्रमा सुर्खेत हिल्सा सडक परेन लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। यस वर्षको दशैंमा प्रदेश नम्बर 5 सवारी दुर्घटनामा परि 24 ज्यान गुमाएका छन्। दशैंको 13 अवधिमा भएको दुर्घटनामा परि 24 ज्यान गएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार असोज 12 24 गतेसम्म प्रदेशका 12 जिल्लामा सवारी दुर्घटना हुँदा 24 मृत्यु हुनुका साथै 62 गम्भीर घाइते भएका छन्। सवारी दुर्घटनामा परि रूपन्देही र पश्चिम नवलपरासीमा 4 जनाको, त्यस्तै कपिलवस्तु, अर्घाखाँची, प्युठान र रोल्पामा 3 जना, बाँकेमा 2, दाङमा र बर्दियामा 1 जनाको मृत्यु भएको हो। बाँकेमा सबैभन्दा बढी 12 दुर्घटना भएको पाइएको छ। अधिकांश दुर्घटना तीव्र गति र चालकको लापरवाहीका कारण भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मधुसूदन लुइटेलले बताउनु भएको छ।
नेपाली कङ्ग्रेस सुर्खेतले कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ। विजयादशमी, दीपावली, नेपाल सम्बद्ध र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको हो। विक्रम सम्बत 2023 जननेता बीपी कोइराला राष्ट्रिय एकता तथा मिलमिलापको नीति लिई स्वदेश फर्केपछि 2034 प्रत्येक वर्ष कङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ। चियापान कार्यक्रममा नेपाली कङ्ग्रेसका नेता कार्यकर्तासँगै अन्य राजनीतिक दलका जिल्ला स्तरीय शीर्ष नेतृत्वहरूको पनि सहभागिता रहेको थियो। चियापान कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सभापति कमलराज रेग्मीले बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर सुरु गरिएको चियापान कार्यक्रम ऐतिहासिक भएको बताउनु भएको छ। उहाँले राष्ट्रिय एकता र मेलमिलाप मुलुकका लागि आज पनि त्यतिकै आवश्यकता रहेको औल्याउनु भयो। चियापान कार्यक्रमले आपसी सद्भाव र भाइचारा बढाउन सहयोग पुगेको कङ्ग्रेसको अपेक्षा रहेको छ। चियापान कार्यक्रममा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा सुर्खेतका अध्यक्ष ध्रुव कुमार साई, नेकपाका नेता नरबहादुर विष्ट, थम्बर विष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष मानबहादुर खड्का, जनमोर्चा सुर्खेतका अध्यक्ष गोविन्द प्रसाद सुवेदी, सिम्ता गाउँपालिकाका अध्यक्ष कपिन्द्र केसी, लेग्बिसी नगरपालिकाका प्रमुख गगन सिंह सुनार लगायतको सहभागिता रहेको थियो। नेपाली कङ्ग्रेसले बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केको दिनलाई स्मरण गरेर हरेक वर्ष दशैंको कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रमको आयोजना गर्दै आएको छ।
दाङको घुराई लमै सडक खण्डमा वैकल्पिक मार्ग निर्माणका लागि प्रारम्भिक अध्ययनको काम सुरु भएको छ। लमही तुलसीपुर फोर लेन सडक निर्माण अन्तर्गत घुराईको बबई खोला पुलदेखि लमहीको अर्जुन खोलासम्मको सडक खण्डमा वैकल्पिक सडक निर्माणको तयारी गरिएको हो। फोर लेन सडक निर्माण कार्यक्रम अन्तर्गत सडक खण्डका वैकल्पिक सडक निर्माणको लागि अध्ययन भएको हो। सडक खण्डमा ठूला पहाड र घना जङ्गल पर्ने भएकाले सडकलाई विस्तार गर्नुभन्दा नयाँ सडक निर्माणका लागि सहज हुने भएपछि वैकल्पिक सडक निर्माणको तयारी गरिएको सडक सुधार तथा विस्तार आयोजनाका इन्जिनियर पारा समालले बताउनुभयो।
खाल्डा खुल्लीले आवतजावतमा शास्ति भएपछि पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलाली खण्डमा मर्मत सुरु गरिएको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरले मर्मत कार्य सुरु गरेको बताएको छ। गत चैतमै ठेक्का सम्झौता भए पनि भर्खर आएर काम सुरु भएको जनाइएको छ। कैलाली खण्डमा 3 नियमित मर्मत गर्ने गरी कालिका जेबीबी सडक सँग सडक डिभिजन कार्यालय महेन्द्रनगरले सम्झौता गरेको छ। 15,90,91,000 ठेक्का सम्झौता भएर सडक डिभिजन कार्यालयले काम थालेको जनाएको छ।
बाँकेमा दशैंको अवधिमा जुवातास खेल्ने 39 जनाबाट 4 लाख रुपियाँ भन्दा बढी र उनीहरूसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। दशैं अवधिभर बाँकेमा जुवाका 5 वटा खालमा प्रहरीले छापा मारे। 39 जनालाई 3,97,153 रुपियाँसहित पक्राउ गरिएको बाँकेका प्रहरी परीक्षक वीरबहादुर ओलीले बताउनु भएको छ। पछिल्लो पटक नेपालगञ्जमा 17 जना जुवा खेलेरको पक्राउ परेका छन्। सबैभन्दा बढी कोहलपुर नगरपालिकाको विभिन्न वडाबाट 22 जना जुवा खेलेरको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ।
हरियो हिरा कृषि तथा जडीबुटी विकास सहकारी संस्था वीरेन्द्रनगर 2 को 11 वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका कोषाध्यक्ष चन्द्रा आचार्यले आर्थिक वर्ष 75 क्षेत्रको 10,15,40,000 बराबरको आय व्यय प्रस्तुत गर्नुभयो। उहाँले आगामी आर्थिक वर्षमा 15,19,00,000 बराबरको कारोबार गर्ने लक्ष्य लिएको बताउनु भएको छ। कार्यक्रममा वीरेन्द्रनगरका नगरपालिकाका प्रमुख देवकुमार सुविधिले संस्थाको विकासका लागि सबै शेर सदस्यहरू एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो। उहाँले सहकारी संस्थालाई सुर्खेतको मात्र नभई कर्णाली प्रदेशकै उत्कृष्ट सहकारी बनाउनका लागि संस्थालाई आफ्नो तर्फबाट सहयोग गर्नका लागि आफू तयार रहेको बताउनु भएको छ। कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका संचालक पदम दाहालले सहकारी संख्यात्मक रूपमा बढी भए तापनि गुणात्मक रूपमा कमी भएकाले सहकारी एकीकरण गर्दै स्तरीय सेवा प्रभाग गर्नका लागि सबैले सोच्नुपर्ने बेला आएको बताउनुभयो। वडा अध्यक्ष बलबहादुर रोकाईले वडाको कृषि क्षेत्रमा सुशासन र पारदर्शिता भएको एकमात्र सहकारी हरियो हिरा भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताउनु भएको छ। कार्यक्रममा जिल्ला सहकारी संघका व्यवस्थापक ढाकाराम नेपाने लगायत विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। संस्थाका सचिव भुवानी प्रसाद चालिसीले सञ्चालन गरेको कार्यक्रम संस्थाका अध्यक्ष कर्णबहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको हो। हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँहरूले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिन्जेल हामीले छिमेक सेरेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। कैलालीमा बालिका बलात्कारको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर 4 13 वर्षीय बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको हो। कैलालीका बालिकामाथि बलात्कार गरेको आरोप बालिकाका आफन्तले लगाएपछि किशोरलाई पक्राउ गरेको जिल्ला प्रहरीकारले कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष कुमार
सवारी दुर्घटना न्यूनीकरण गर्ने हेतुले बैतडीका सवारी चालकलाई सम्मान गरिएको छ। जिल्ला भित्रिने र जिल्ला बाहिरिने लामो तथा छोटो दूरीका सवारी चालकलाई जिल्ला प्रहरीकारले बैतडीले अबिर सहित फुलमालाले सम्मान गरेको हो। ट्राफिक नियमको पालना गर्ने चालकलाई सडकमै सम्मान गरिएको छ। सीमित गतिमा सवारी हाँक्ने, मादक पदार्थ सेवन नगर्ने, यात्रुसँग राम्रो व्यवहार गर्ने चालकलाई सम्मान गर्नका लागि चालकलाई सम्मान गरिएको जिल्ला प्रहरीकारले बैतडीले बताएको छ।
सांसद तथा नेपाली कंग्रेसका केन्द्रीय सदस्य मोहम्मद अहबाद आलमलाई प्रहरीले पक्राउ गरेको छ। रौतहट प्रहरीले सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएकाले आलमलाई पक्राउ गरिएको जनाएको छ। रौतहट क्षेत्र नम्बर 2 निर्वाचित आलमलाई रौतहटको राजपुर फरदवा गाउँपालिका वडा नम्बर 1 पक्राउ गरेको प्रहरीले जनाएको छ। 2064 चैत्र 27 राति भएको बम विस्फोटमा संलग्न भएको अभियोगमा आलमलाई प्रहरीले पक्राउ गरेको हो। यो बम विस्फोटमा परेका 8 अझै सम्पर्कविहीन छन्।
भेरी खबरमा अब लाग्यौं एउटा विदेशको खबरतर्फ। जापानमा आएको शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या 23 पुगेको छ भने 17 जना अझै बेपत्ता भएका छन्। आँधीका कारण दर्जनौं व्यक्ति हराइरहेकाले प्रभावितको खोजी र उद्धारको कार्य भइरहेको बताइएको छ। आँधीका कारण विभिन्न स्थानमा डरलाग्दो पहिरो र पानीको सतह बढेका कारण नदी किनाराका घरहरू डुबानमा परेका छन्। जापानमा भइरहेको लोकप्रिय रग्बीको विश्वकप प्रतियोगिता नै अहिले ओझेलमा परेको छ। आँधीका कारण 3 खेल रद्द भइसकेका छन् तर जापान र स्कटल्यान्ड बीचको खेल भने तोकिएको समयमै हुने आयोजकले जनाएको छ। जापानी सेनाले मानिसहरूलाई उद्धार गर्न हेलिकप्टर प्रयोग गरेको छ। नागानो शहरका एक अधिकारीले स्थानीय 427 घर परिवारका 1,417 व्यक्तिलाई घर छाड्न आग्रह गरिएको बताएका छन्।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। जुम्लामा एथलेटिक्स खेलसँग आबद्ध खेलाडीले फापर खेतीमा जुटेका छन्। 2,500 वर्ग मिटर क्षेत्रफलमा खेलाडीले फापर खेती गरेका हुन्। खेलाडीको खर्च व्यवस्थापनमा विभिन्न उपाय अवलम्बन गर्ने क्रममा फापर खेती गरेको धावन धावक हरिबहादुर रोकाईले बताउनु भएको छ। फापर खेती गर्दा खेलाडीको खर्च व्यवस्थापन पनि हुनुका साथै पोषण खानेकुराको परिपूर्ति गर्नका लागि खेती गरेको उहाँको भनाइ छ। कर्णाली खेलकुद क्लब मार्फत उनीहरू फापर खेतीमा लागेका हुन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जान निकै कठिन हुने भएकाले पनि अब फापर बेचेर भए पनि खेलाडी पठाउन सकिने अवस्था रहेको धावक रोकाएको भनाइ छ।
भुटानमा जारी 15 वर्ष मुनिको महिला 7 च्याम्पियनसिप फुटबलमा नेपाल भुटानको खेल एक एकको बराबरीमा रोकिएको छ। नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिएकाले यो खेल प्रतिष्ठाको रूपमा हेरिएको थियो। पहिलो खेलमा भारतसँग पराजित भएको नेपाल दोस्रो खेलमा बङ्गलादेशसँग पनि पराजित भयो। उपाधिका लागि अब भारत र बङ्गलादेश प्रतिस्पर्धा गर्ने भएका छन्। पहिलो हाफमा दुवै टिमले एक अर्का विरुद्ध आकर्षक मुभ बनाए पनि गोल गर्न भने असफल रहे। पहिलो हाफमा गोल रहित बराबरीमा सकिएको दुवै टिमले दोस्रो हाफमा एक एक गोल गरेका हुन्। खेलको अन्त्यतिर दुवै टिमले आक्रामक फुटबल खेले पनि गोल गर्न भने असफल रहे।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको महिला टी20 क्रिकेटको वरितामा नेपालले एक स्थान सुधार गरेको छ। आइसिसीले सार्वजनिक गरेको टी20 वरिताको नयाँ वरितामा नेपाल एक स्थान सुधार गर्दै 14 स्थानमा पुग्लिएको हो। अघिल्लो वरितामा नेपाल 15 स्थानमा रहेको थियो। नेपालले पपुवा न्युगिनीलाई पछि पार्दै वरितामा एक स्थान सुधार गरेको हो। नयाँ वरिता अनुसार नेपालले 17 खेलबाट 128 रेटिङ अङ्क पाएको छ।
खेलकै अर्को प्रसङ्गमा विश्वकप छनौट अन्तर्गत समूह चरणको चौथो खेल खेल्न नेपाली राष्ट्रिय फुटबल टोली जोर्डन पुगेको छ। नेपालले विश्वकप छनौटको चौथो खेल भोलि मङ्गलबार जोर्डनसँग सामना गर्ने भएको छ। विश्वकप छनौटका 3 खेलमा नेपालले एउटा मात्रै जित हात पारेको छ। पहिलो खेलमा कुवेतसँग 7-0 हारेको नेपाल दोस्रो खेलमा चाइनिज ताइपेसँग 2-0 हारेको छ। तेस्रो खेलमा भने नेपाल अस्ट्रेलियासँग 5-0 पराजित भयो। समूह बीको नेपाल 3 खेलबाट 3 अङ्क जोडेको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
पश्चिम सुर्खेतको बराहताल गाउँपालिकामा एक व्यक्तिले आफ्नै दाजुको बन्चरो प्रहार गरी हत्या गरे। घटनाको अनुसन्धान हुँदै
रेल मार्ग सम्भाव्यता अधीन र सुरुङ मार्ग बनाउन सहयोग गर्ने चीनको प्रतिबद्धता। 20 बुधे सम्झौतारी पत्रमा सुर्खेत हिल्सा सडक परेन।
जापानमा 60 वर्ष यताकै शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या 23 पुग्यो। 17 बेपत्ता।
र भुटानमा जारी 15 वर्ष मुनिको महिला 7 च्याम्पियनसिप फुटबलमा नेपाल र भुटान बीचको खेल एक एकको बराबरीमै रोकियो। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु र मधुबन बिदा हुन्छौँ। नमस्ते।